तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब। मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, बालबच्चा घर परिवार सबै उसले धान्नुपर्छ। मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, कोदो फल्ने कोदोबारी धान फल्ने खेतबारी, कोदो फल्ने कोदोबारी धान फल्ने खेतबारी, हिउँदो होस् या बर्सात गोडमेल गर्न जान्नुपर्छ। मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, मेरो त के ठेगाना छ र कहिले कता कहिले कता, मेरो त के ठेगाना छ र कहिले कता गाउँ समाज आफन्तलाई सद्भावले बान्नुपर्छ। मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, जति दिन घट्दै जान्छन् उति उमेर बढ्दै जाने, जति दिन घट्दै जान्छन् उति उमेर बढ्दै जाने, देउता समान आमा बाबु दुबईको मन तान्नुपर्छ। मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, कहिले रिसोर्ट कहिले प्यालेस नभनेर मलाई, कहिले रिसोर्ट कहिले प्यालेस नभनेर मलाई, स्वाभिमान आत्मसम्मान जुराएर बाँच्नुपर्छ। मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, बालबच्चा घर परिवार सबै उसले धान्नुपर्छ। हजुर, मलाई माया गर्नेले त एउटा शर्त मान्नुपर्छ, बालबच्चा घर परिवार सबै उसले धान्नुपर्छ। विनायक अछाम हाल काठमाडौँमा रहँदै आउनुभएका गजलकार नरेश नेउपानेले लेख्नु भएको गजल संग्रह विरक्तिएको जिन्दगीबाट साभार गरिएको यो गजल वाचन सँगसँगै कार्यक्रम गजल बिम्बको पर्खाईमा रहनुभएका सम्पूर्ण साहित्यिक मनहरूमा हार्दिक नमस्कार। आदरणीय मित्रहरू, हरेक हप्ताको यसै समयमा काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकेको नेपालगंज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसैन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरंगबाट तपाईँले सुन्दै आउनु भएको छ। गजल बिम्ब गजल विशेष रेडियो कार्यक्रम हो र हामी गजलका विषयमा कुराकानी गर्छौं, गजलको चर्चा परिचर्चा पनि गर्छौं, अतिथि गजलकारलाई स्टुडियोमा निम्त्याउँछौं, कुनै दिन हाम्रो फेसबुक इमेलमा प्राप्त भएका ती गजल वाचन गर्छौं, कुनै दिन विभिन्न पत्रिका पुस्तकहरूबाट साभार गरेर गजल वाचन गर्छौं र यो गजल बिम्बको अर्को वसाय लिएर हामी उपस्थित भइसकेका छौं। म कार्यक्रम प्रस्तुता रोहित शाही अनुरागी। आदरणीय मित्रहरू, यो कार्यक्रम यति बेला रेडियो मार्फत तपाईँले सुन्ने अवसर पाउनु भएको छैन भने तपाईँ www.चिसापानीनेपाल.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यो व्यवस्था हामीले तपाईँका लागि मिलाइदिएका छौं र मित्रहरू, पछिल्लो समय त गजलको भविष्य खोज्दै हिँडेका थुप्रै गजलकारहरू हुनुहुन्छ, पछिल्लो अरू विधाभन्दा गजलको माहौल पनि तातिएको छ र गजललाई हेर्ने दृष्टिकोण पनि अरू विधाभन्दा फरक छ। हामी गजलसँगै रहेर गजल बिम्बमा विगत लामो समयदेखि कुरा गर्दै आएका छौं। मैले आज यस्तो श्रष्टालाई स्टुडियोमा बोलाएको छु जो विगत लामो समयदेखि नेपाली गजलमा क्रियाशील हुनुहुन्छ, विभिन्न संघ संस्थामा आबद्ध पनि हुनुहुन्छ। मैले शुरूआतमा गजल पनि वाचन सकेँ उहाँको र नाम पनि उद्घोष गरिसकेँ, नरेश नेउपाने भनेर। विनायक अछाम हाल काठमाडौँमा रहँदै आउनु भएको छ, उहाँसँग धेरै कुराकानी गर्नेछौँ। अलिकति उहाँसँग कुराकानी गर्नुभन्दा अगाडि म परिचय खुलाउन चाहन्छु उहाँको। 2068 सालमा विरक्तिएको जिन्दगी गजल संग्रह उहाँको निस्किएको थियो, धेरै पाठकहरूले पढ्नुभयो, सकारात्मक टिप्पणी पनि दिनुभयो भन्ने कुरा उहाँले गर्नुभएको थियो। त्यसै गरी विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ, गोधुली साहित्यिक प्रतिष्ठान नेपालका पूर्व महासचिव हुनुहुन्छ, सुनाखरी साहित्यिक संगम अछामका अध्यक्ष हुनुहुन्छ, यो भर्खरै गठन भएको थियो, त्यसै गरी पञ्चदेव साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ, बागेश्वरी असल शासन क्लब काठमाडौँ शाखाका अध्यक्ष हुनुहुन्छ, त्यसैगरी पब्लिक विथ साहित्यिक समाजका अध्यक्ष पनि हुनुहुन्छ। आज त्यस्तो स्रष्टासँग हामी कुराकानी गर्नेछौँ, यो वर्षलाई पनि सम्झना योग्य बनाउनेछौँ। एक्लो भएको आभास नगर्नुहोस् र यो वर्षलाई पनि सुनेर साथ दिनुहुनेछ, यही अपेक्षा हामीले तपाईँबाट बोकेका छौँ। अब लाग्छौँ गजलकार नरेश न्यौपानेसँग गरिएको कुराकानीतर्फ। नरेशजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
हजुर।
भर्खरै सुनाखरी साहित्यिक संगम यो तपाईँले गठन गर्नुभयो, जसको अध्यक्ष हुनुहुन्छ, त्यसका विषयमा पनि कुराकानी गर्नेछौँ। त्यसो त अब यसरी सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ होइन, यसरी सङ्घ संस्थामा आबद्ध भइसकेपछि आफ्ना कर्तव्यहरू कसरी निर्वाह गर्नुपर्छ, त्यो जिम्मेवारी तपाईँलाई थपिएको छ। यो सुनाखरी साहित्यिक संगमका विषयमा म सुरुमै तपाईँलाई सोध्न चाहेँ, यो कति दिन भयो संगठन तपाईँको यो गठन भएको?
सबैभन्दा पहिले तपाईँप्रति आभार प्रकट गर्न चाहन्छु। सुनाखरी साहित्य संगमको गठन अछाम जिल्लाका स्रष्टाहरू, अछाम जिल्लाका स्रष्टाहरू जो काठमाडौँमा आएर साहित्य सिर्जना गरिरहनु भएको छ, गीत गाउनुहुन्छ, कविता लेख्नुहुन्छ, गजल लेख्नुहुन्छ, गजल गाउनुहुन्छ, उपन्यास कथा हाइकुतिर हुनुहुन्छ, जति पनि विधातिर अछामी स्रष्टाहरू काठमाडौँमा छरिएर रहेका छन्, ती छरिएर रहेका स्रष्टाहरूका रचनाहरूलाई एकत्रित गर्ने, ती स्रष्टाहरूलाई एकत्रित गर्ने उद्देश्यले र अछाम जिल्लाका अग्रज साहित्यकारहरू पनि काठमाडौँमा हुनुहुन्छ, उहाँहरूलाई समेत यसमा समेट्ने गरिकन यो सुनाखरी साहित्य संगम अछामको गठन भएको हो। यसको मुख्य उद्देश्य भनेको अछामी साहित्यको विकास अझ तीव्रतर मात्रामा अगाडि बढाउनु हो। यसका साथसाथै अछामी साहित्य भन्नाले अछामी साहित्यका लागि मात्रै हामी गर्ने छैनौँ कि हामी समग्र साहित्यकै, समग्र नेपाली साहित्यलाई नै केही गर्न सक्छौँ कि भन्ने जोश र जाँगरका साथ अहिले यो सुन्दाखरी साहित्य संगम भनेर हामी एक ठाउँमा जुटिरहेको अवस्था हो।
जसो अब अछामका गजलकारलाई एकत्रित गर्ने हिसाबले होइन, अब यो तपाईँले गठन गर्नु भएको छ, अब जिम्मेवारी पनि थपिन्छ, अध्यक्ष भइसकेपछि जिम्मेवारी धेरै थपिन्छन्। अछामका कुन कुन अहिले गजलकारहरू त्यसमा क्रियाशील हुनुहुन्छ, आबद्ध हुनु भएको छ यो तपाईँको सुनाखरी साहित्यिक संगममा?
हजुर, हाम्रो यसमा विशेषत हाम्रो एउटा सल्लाहकार समिति छ। सल्लाहकार समितिमा नेपाली गजलका, मेरो भाषामा नेपाली गजलका म उदाहरणीय व्यक्तित्व, एकजना नेपाली गजलका नक्षत्र भन्छौँ, आदरणीय दाजु ललिजन रावल यसको सल्लाहकार हुनुहुन्छ। त्यसै गरी अछामी साहित्यकारहरू अछाम जिल्लामा जन्मेर नेपालको साहित्यका लागि अहोरात्र खटिरहनुभएका महेश विक्रम शाह पनि यसको सल्लाहकार हुनुहुन्छ। गजलकार भरत रुदन साउद, पूर्ण रावल, एमपी पाण्डे लगायतका अग्रज अछामी गजलकारहरू यसको सल्लाहकार हुनुहुन्छ। र हाम्रो कार्य समितिमा चाहिँ विभिन्न गाविसका, अछामका विभिन्न गाविसमा जन्मेका र काठमाडौँमा गजलको विधामा कलम चलाउनुहुने साथीहरू जो काठमाडौँका विभिन्न कलेजहरूमा पढ्नुहुन्छ, कोही पढाउनुहुन्छ, कोही विभिन्न मिडिया कर्मी हुनुहुन्छ, विभिन्न मिडियामा काम गर्नुहुन्छ, ती साथीहरू यसमा आबद्ध हुनुहुन्छ। गजलका, गजलको क्षेत्रमा निरन्तर क्रियाशील साथीहरूको यो एउटा साझा संस्था हो।
जस भनेपछि अब अग्रजहरूको पनि साथहरू सल्लाहकारको रूपमा बस्नु भएको छ। अब अहिले अछामका होइन काठमाडौँमा पढ्ने सिलसिलामा विभिन्न क्याम्पसहरूमा पढ्नुहुन्छ, त्यहाँ पनि आफ्ना साहित्यिक संगठनहरू उहाँहरूले खोल्नु भएको छ, त्यसैमा आबद्ध हुनुहुन्छ। र अछामका गजलकारलाई संगठित पार्ने उद्देश्यले यो संस्था तपाईँले चलाउनु भएको छ, गठन गर्नु भएको छ, तपाईँहरूलाई हामीले शुभकामना दिनैपर्छ। तपाईँको 2068 सालमा विरक्तिको जिन्दगी गजल संग्रह आयो, त्यसको विषयमा मैले कुराकानी गर्न चाहे। विरक्तिको जिन्दगी धेरैले पढ्नुभयो, कस्तो प्रतिक्रिया पाउनुभयो त्यो संग्रह निकालिसकेपछि?
विरक्तिको जिन्दगीको जन्मको बारेमा म तपाईँलाई जोड्दै अगाडि बढ्छु। जब पब्लिक युथ क्याम्पसमा, राजधानीको पब्लिक युथ क्याम्पसमा पब्लिक युथ साहित्यिक समाजको स्थापना मेरै अग्रसरतामा भयो, त्यसपछि पब्लिक युथ साहित्यिक समाजमा एउटा साहित्यिक माहौल बन्यो र साहित्य साथीहरूको बीचमा लेखन, लेखनको सुरुवात भयो, त्यो क्याम्पसमा लेखनको सुरुवात भयो। त्यसपछि मेरा रचनाहरू मैले त्यहाँ सुनाउन गर्न थालेँ, त्यो क्याम्पसमा हुने विभिन्न प्रोग्रामहरूमा मैले पनि आफ्ना सिर्जनाहरू सुनाउन थालेँ। त्यसपछि श्रोताहरूको माया, मेरा रचनाहरूप्रति श्रोताहरूको जुन आकर्षण रह्यो, त्यसैको फलस्वरूप ल है मैले अब यसलाई संग्रहित गर्नुपर्छ, मेरा रचनाहरूलाई मेरा सृजनाहरूलाई मैले संग्रहित गर्नुपर्छ भन्ने उद्देश्यले विरक्तिएको जिन्दगी शीर्षक राखेर मैले मेरा सृजनाहरू मेरा गजलहरूलाई यो पुस्तकाकारको रूप मैले दिएँ। विरक्तिएको जिन्दगीका पछाडि त्यति मात्रै होइन, आदरणीय दाजु ललिजन रावललाई जब म मेरा गजलहरू लिएर दाईलाई म भेट्न पुगेँ उहाँले पनि मलाई हौसला दिनुभयो। त्यसपछि यसको जन्ममा उहाँको नाम पनि जोडिन्छ। त्यसैले यसको समाजका विभिन्न वर्गीय जातीय सांस्कृतिक र विभिन्न खालका समाजका भेदभावहरूको एउटा यो सम्मिश्रण भएको कारणले गर्दा ती भेदभावहरूले पनि बेला बेलामा मलाई झस्काउन थाले र ती भेदभावहरूलाई एउटा पुस्तक मार्फत छर्लङ्ग बनाइदिनका निम्ति पनि मैले यो निकाल्नुपर्छ भन्ने ठानेर त्यसैको फलस्वरूप यसको जन्म भयो।
जस्तो अब यो निकालिसकेपछि गजल सङ्ग्रहभित्र होइन अब कस्तो कुरा नि ल्याउनु भएको छ, समाज रूपान्तरणका कुरा, समाजमा हुने विकृतिका कुरा होइन, माया प्रेमका कुरा, बढी कुन कुरालाई समेट्नु भएको छ यो गजल सङ्ग्रहभित्र विरक्तिएको जिन्दगीभित्र?
तपाईँले पनि विरक्तिएको जिन्दगीलाई एकपटक हेर्नुभयो भने मलाई लाग्छ सकभर हेरि पनि सक्नुभयो। विरक्तिएको जिन्दगी गजल सङ्ग्रहभित्र समाजका निम्न वर्गका मान्छेहरू जसले अवसरको खोजी गरिरहेका हुन्छन् तिनीहरूका आशाहरू के हुन्छन् ती कुराहरू अभिव्यक्त भएका छन् र ती आशाहरू पूरा हुन नदिनका लागि समाजका केही उच्च वर्गका मान्छेहरूले उनीहरूलाई कसरी दबाइराखेका हुँदो रहेछन् त्यसलाई पनि त्यो गजल सङ्ग्रहमा छर्लङ्ग पार्ने काम गरिएको छ। त्यसका अलावा प्रेमको सन्दर्भमा त बढी नै गजलहरू त्यसभित्र पाउन सकिन्छ, खास गरी महिला हिंसा, सुदूरपश्चिम क्षेत्रको महिला हिंसा, त्यहाँको दुर्गम हलिया प्रथा लगायतका विषयवस्तुहरूलाई समेटेर विरक्तिको जिन्दगी तयार पारिएको
सबै कुरा समेट्नु भएको छ। जो सुदूरपश्चिममा भएका घटनाहरू होइन, त्यहाँ अब के भइरहेका छन् ती सबै तपाईँको सङ्ग्रहभित्र छन्।
हजुर,
आज गजलकार नरेश नेउपानेसँग हामीले कुराकानी गरिरहेका छौँ। सुदूरपश्चिमाञ्चल विकास क्षेत्र त्यसो त गजलको इतिहासमा पहिलेदेखि स्थापित भएको विकास क्षेत्र हो र त्यही ठाउँमा जन्मिएर नेपाली गजलमा क्रियाशील हुनुहुन्छ लामो समयदेखि, हाल काठमाडौँमा हुनुहुन्छ। नरेश नेउपानेसँग हामीले कुराकानी गरिरहेका छौँ। नरेशजी, केही कुराकानी गरिसकेपछि तपाईँको आवाजमा हामी गजल सुन्छौँ, तपाईँकै कुन गजल वाचन गर्नुहुन्छ?
हस् धन्यवाद। यति बेला मसँग एउटा राष्ट्रिय भावना समेटिएको एउटा गजल छ, म यही गजल राख्न चाहन्छु।
हुन्छ, सुरु गर्नुहोस्।
माटो निकाली मुलो बनाउने अभियान छ, माटो निकाली मुलो बनाउने अभियान छ, चट्टानले बनेको खुकुलो बनाउने अभियान छ, त्यही सगरमाथा चुचुरो, त्यही सगरमाथा चुचुरो मुनिबाट तल चाइना पुगिने दुलो बनाउने अभियान छ, माटो निकाली मुलो बनाउने अभियान छ, हरियालीले हराभरा बनाउनलाई सारा, हरियालीले हराभरा बनाउनलाई सारा, दाउरा बिनाको चुलो बनाउने अभियान छ, नटेकोस् कसैले हाम्रो स्वाभिमानमाथि, नटेकोस् कसैले हाम्रो स्वाभिमानमाथि, बेसरी निमठी धुलो बनाउने अभियान छ, माटो निकाली मुलो बनाउने अभियान छ, बनोस् राष्ट्रपति, बनोस् राष्ट्रपति अनि चलाओस् देश, यही छोरालाई ठुलो बनाउने अभियान छ, माटो निकाली मुलो बनाउने अभियान छ।
निकै मिठो गजल। त्यसो त अब लामो समयदेखि गजल लेखनीमा त्यत्तिकै क्रियाशील व्यक्तित्व नरेश नेउपाने हुनुहुन्छ, उहाँको एउटा गजल हामीले सुनिसक्यौँ। एउटा गजल मैले कार्यक्रममा वाचन गरेर पनि शुभारम्भ गरेको थिएँ, विरक्तिको जिन्दगीबाट सावार गरेर, त्यसभित्रबाट पनि उहाँका गजल हामी सुन्नेछौँ र अन्य नयाँ गजल पनि सुन्नेछौँ। यति बेला हामी साङ्गीतिक गजल जोड्न चाहन्छौँ। जिन्दगीले हिसाब माग्छ घटाउँ भने तिमीलाई, बन्दगीमा छाड्यौ मुटु अटाउँ भने तिमीलाई, अजर जङ्गमको आवाज, भूपेन्द्र महतको शब्द, दीपक जङ्गमको सङ्गीतबद्ध यो साङ्गीतिक मधुरस यति बेला सम्पूर्ण मित्रहरूको लागि राख्न चाहन्छु।
जिन्दगीले हिसाब माग्छ घटाउँ भने तिमीलाई, जिन्दगीले हिसाब माग्छ घटाउँ भने तिमीलाई, बन्दगीमा छायो मुटु अटाउँ भने तिमीलाई, जिन्दगीले सोचेको तर्कै थियो विधानमा के लेखेछ सोचेको तर्कै थियो विधानमा के लेखेछ सोचेको त अर्कै थियो निभेको छु उज्यालोमा खटौ भने तिमीलाई बन्दकीमा छ यो टोटो हटौ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब माफ गर खप्तड मलाई तिम्रै भर परेको छु माफ गर खप्तड मलाई तिम्रै भर परेको छु जताततै तिम्रै चर्चा बिना सङ्कोच गरेको छु माफ गर खप्तड मलाई तिम्रै भर परेको छु उन्मादले होला सायद तिमी मेरै भएपछि उन्मादले होला सायद तिमी मेरै भएपछि तिमीलाई शिरमा राखी आफू तल झरेको छु माफ गर खप्तड मलाई तिम्रै भर परेको छु ढकमक्क फुल्छौ जब सैपाल नै हँसाएर ढकमक्क फुल्छौ जब सैपाल नै हँसाएर कति गाथा गाउनु तिम्रो गाउँदा गाउँदै मरेको छु माफ गर खप्तड मलाई तिम्रै भर परेको छु सुन्दरताले सुदूरपश्चिम स्वर्ग झैँ पारिदिँदा सुन्दरताले सुदूरपश्चिम स्वर्ग झैँ पारिदिँदा गीत गजलभित्र पनि तिमीलाई छरेको छु माफ गर खप्तड मलाई तिम्रै भर परेको छु खप्तडसँग जोडिएका अछामका बस्तीसँग खप्तडसँग जोडिएका अछामका बस्तीसँग जिन्दगीको वरिपरि तिम्रै व्यथा भरेको छु माफ गर खप्तड मलाई तिम्रै भर परेको छु जताततै तिम्रै चर्चा बिना सङ्कोच गरेको छु हजुर माफ गर खप्तड मलाई तिम्रै भर परेको छु जताततै तिम्रै चर्चा बिना सङ्कोच गरेको छु विनायक अछाम हाल काठमाडौँमा रहँदै आउनुभएका नरेश नेउपानेको यो अर्को गजल वाचन गरेर तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु विरक्तिको जिन्दगीबाट यो गजल पनि मैले साभार गरेँ र 2068 सालमा उहाँको विरक्तिको जिन्दगी आएको थियो धेरैले पढ्नुभयो सकारात्मक टिप्पणी पनि गर्नुभयो भन्ने कुरा नरेश नेपानेले गरिसक्नु भएको छ अब बाँकी कुराकानी गर्ने क्रममा हामी जीवन सङ्घर्षका कुराकानी पारिवारिक स्रोतका बारेमा कुराकानी अब पछिल्लो गजलको माहौल के छ त्यो कुराकानी जोड्न चाहन्छौँ नरेशजी तपाईँलाई फेरि पनि स्वागत छ
धन्यवाद
अब कुराकानी गर्छौँ तपाईँको पारिवारिक स्रोततिर
हजुर
परिवारमा को हुनुहुन्छ नि
मेरो परिवारमा आमा बुवा हुनुहुन्छ हामी चारजना दाजुभाइ छौँ अनि दुईजना भाउजू हुनुहुन्छ र बच्चा बच्चीहरू छन् दाजु
अब हजुर सबै अब सबै समितिको सदस्यहरू जस तपाईँको परिवारमा छन्
हजुर
जस्तो पारिवारिक क्षेत्रमा पनि अब कोही सदस्यहरू त्यस्तो आबद्धता हुनुहुन्छ यो साहित्यिक क्षेत्रमा तपाईँ
वास्तवमा म मैले गजल लेखनको सुरुवात गर्नुका पछाडि भनेको मेरै आफ्नो आदरणीय दाजु नमराज मधुरस नेउपाने को ठुलो हात छ भन्ने मलाई लाग्छ उहाँले लेख्ने गजलहरूले नै मलाई गजल लेख्न सिकाएका हुन् मेरा साहित्यिक ऊर्जाका स्रोतहरू नमराज मधुरसका गजल हुन् जो मेरो आफ्नै दाजु हुनुहुन्छ
ए भनेपछि तपाईको आफ्नै दाजु अब यो गजल लेखनीमा त्यतिकै क्रियाशील हुनुहुन्थ्यो, उहाँको प्रेरणा पाउनुभयो
हजुर,
यस परिवारबाट राम्रै सपोर्ट पाउनुभयो
एकदम।
अनि यसरी अब तपाईँ अछाममा जन्मिसकेपछि एउटा अछाम त्यसो त विकट ठाउँ, अहिले पछिल्लो मलाई के लाग्छ भने नेपालका 75 जिल्लामा अछामका गजलकारले लेख्ने गजल फरक छन्। यो मैले पढ्दै पनि आएको छु, धेरैले सुन्नु पनि भएको छ, फरक छन्। त्यहाँको गजलको माहौल एकदमै फरक छ। अब हामीले अग्रजको नाम लिनुपर्दा तपाईँले लिइसक्नुभयो ललिजन रावल, होइन? अब ललिजन रावल नेपाली गजलका प्रखर व्यक्तित्व हुनुहुन्छ, उहाँको छाप छ त्यो ठाउँमा। अहिले पछिल्लो गजलको माहौल के छ अछाममा?
वास्तवमा तपाईँले नै सुरुवातमा भनिसक्नुभयो, अछाम जिल्ला अहिले गजल एउटा साहित्यको विधा हो। अछाम जिल्ला के भएको छ भन्नुहुन्छ भन्दाखेरि गजलको पर्यायवाचीको रूपमा अहिले मान्छेहरूले नेपालका प्राय जसो सर्जकहरूले अछाम जिल्लालाई गजलको पर्यायवाचीको रूपमा बुझ्दछन्। पछिल्लो समयमा किन बुझ्दछन् भन्दाखेरि म यसमा तपाईँलाई केही कुरा बताऊँ। अछाम जिल्लामा साहित्यिक सङ्घ संस्थाहरूको तीव्रतर मात्रामा तपाईँको स्थापना हुन थाल्यो, अनि अछाम जिल्ला नै ललिजन रावलको जिल्ला अछाम जिल्ला हुन थाल्यो। ललिजन रावल नेपाली गजलको एकजना हस्ती हुनुहुन्छ र उहाँको जिल्लामा उहाँलाई पछ्याएर गजल लेख्नेहरूको ठूलो भीड तयार भयो। त्यही भीड़बाट विभिन्न साहित्यिक सङ्घ संस्थाहरू तयार भए। साहित्यिक सङ्घ संस्थाहरू तयार हुँदै गर्दा नेपालमा विभिन्न खालका गजलसँग सम्बन्धित राष्ट्रिय स्तरका प्रतियोगिताहरू भए, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू भए। त्यसपछि अनि त्यसमा अछामी गजलकारहरूले संलग्नता जनाउने एउटा प्रक्रिया पनि सुरु भयो। भर्खरै तपाईँले थाहा पाउनुभयो अछाम जिल्लाको नव गजलकार कमल संघर्षले अन्तर्राष्ट्रिय गजल प्रतियोगितामा पुरस्कार जित्नुभयो, उहाँ प्रथम हुनुभयो।
$300 उहाँले पाउनुभयो,
$300 उहाँले जित्नुभयो। विश्वभरिका गजलकारहरू, विश्वभरिका नेपाली गजलकारहरूले भाग लिएको चाहिँ तपाईँको गजलको प्रतियोगितामा, अन्तर्राष्ट्रिय गजल प्रतियोगितामा उहाँ प्रथम हुनुभयो। त्यसपछि अछामकै अर्को एकजना गजलकार प्रिय मित्र खगेन्द्र साउत समर्पणको आवरण गजल संग्रहले तपाईँको सेतुराम मोतीराम पुरस्कार प्राप्त गर्न सफल भयो,
जो अनामण्डली आयोजना गर्दै आएको छ
हजुर हो। त्यसपछि तपाईँको अछाम जिल्लाको गजल मञ्चले, अछाम गजल मञ्चले असोज 25-26 गते अछाम जिल्लामा ठूलो राष्ट्रव्यापी गजल एउटा महोत्सवको आयोजना गरेको छ। त्यो सँगसँगै अछाम जिल्लाको विनायक क्षेत्रतिर पञ्चदेवल साहित्यिक प्रतिष्ठानको गठन भयो। अछामी स्रष्टाहरू जो काठमाडौँमा रहेर कलम चलाइरहेका स्रष्टाहरू थिए, ती स्रष्टाहरूको बीचमा काठमाडौँमा सुनाखरी साहित्य सङ्गम गठन भयो। यसरी अछाम जिल्ला गजलको क्षेत्रमा यसरी लाग्यो कि, साहित्यको क्षेत्रमा यसरी लाग्यो कि, अझ विशेष गजलको क्षेत्रमा तपाईँको संस्थागत ढङ्गले यो जिल्ला अगाडि बढ्यो। यसकारणले तपाईँले भन्नुभयो अछाम जिल्लालाई गजलको हकमा कसरी लिनुहुन्छ, जुन भन्नुभयो गजलको म एउटा पर्यायवाची नै ठान्छु अछाममा।
यो गजलको पर्यायवाची भनेर भन्नुभयो, अब गजल त्यत्तिकै लेख्नुहुन्छ राम्रा, होइन? अब अछामका गजलकारहरूको शैली नै फरक छ, त्यो हामीले देखेका छौँ, सुनेका छौँ, वाचन पनि गरेका छौँ कार्यक्रममा। अब त्यो गजलको विषयमा प्रसङ्ग जोड्ने नै छु, तपाईँको मैले जीवन सङ्घर्षै कुराकानी अगाडि जोडेको थिएँ, बिचमा यो गजलको कुराकानी ल्याएँ
हजुर।
अब त्यहाँ जन्मनुभयो, काठमाडौँमा बस्न थालेको कति भयो?
म विगत 6.5-7 वर्षदेखि काठमाडौँमा बसिरहेको छु।
ए, 6-7 वर्ष भइसक्यो। अहिले काठमाडौँमा के गर्दै जिन्दगीको यात्रालाई अगाडि बढाउनु भएको छ?
वास्तवमा म एकजना विद्यार्थी हो, पब्लिक युथ क्याम्पसमा, राजधानीको पब्लिक युथ क्याम्पसमा म अहिले पढिराखेकै छु, होइन? सँगसँगै अब तपाईँले सङ्केत गर्न खोज्नुभएको जस्तो आफ्नो पेट पाल्नका निम्ति राजधानीमा उसै त गाह्रो छँदैछ, त्यसमाथि केही न केही गरेर जिउनै पर्ने हुन्छ, त्यसैले एउटा सानो स्टेसनरी पसल राखेर म आफ्नो गुजारा चलाउँदै आइरहेको छु।
जस स्टेसनरी पसल तपाईँको छ काठमाडौँमा, होइन? अब त्यही पसल चलाएर जस तपाईँको जिन्दगीको यात्रा, होइन, अगाडि बढिरहेको छ, 2-4 पैसा कमाएर पनि जीवन धान्ने काम भइरहेको छ काठमाडौँमा। त्यसो त अब विद्यार्थी जीवनमा गाह्रो छ काठमाडौँमा टिक्न, त्यो थुप्रै चुनौतीहरू तपाईँले झेल्नु भएको छ। आज तपाईँसँग कुरा गरिरहँदा निकै खुसी भएको आभास मलाई भइरहेको छ। जस अब सुदूरपश्चिमका गजलकार फरक छन्, त्यसो त सुदूरपश्चिमका अन्य जिल्लाभन्दा अछाम एकदम राम्रो भूमि भन्नुपर्छ गजलको, त्यही विषयमा हामीले कुराकानी गरिरहेका छौँ। तपाईँको अर्को गजल हामी सुन्छौँ, त्यसपछि अरू कुराकानी जोडौँला
हजुर। दौतरलाई के भनिछौ बुवालाई थाहा भएछ, दौतरलाई के भनिछौ बुवालाई थाहा भएछ, मेरा आउने दिन गनी छौ बुवालाई थाहा भएछ, छोरालाई आफू जत्तिकै अरू पनि कोही, छोरालाई आफू जत्तिकै अरू पनि कोही, माया चढाउने पनि छौ बुवालाई थाहा भएछ मेरा आउने दिन गनी छौ बुवालाई थाहा भएछ आउला अनि मेरो आँगन भएर त जाला आउला अनि मेरो आँगन भएर त जाला रोपेर गुलाब खनिछौ बुवालाई थाहा भएछ दौतरलाई के भनिछौ बुवालाई थाहा भएछ गाउँभरि तिमीले गाएका बखानहरूले गाउँभरि तिमीले गाएका बखानहरूले एक शुभचिन्तक भनिछौ बुवालाई थाहा भएछ मेरा आउने दिन गनिछौ बुवालाई थाहा भएछ कहिले बजाउने हो पञ्चे बाजा कहिले बजाउने हो पञ्चे बाजा सोध्नुभयो अचानक दिलभित्र कि धनी छौ बुवालाई थाहा भएछ दौतरलाई के भनिछौ बुवालाई थाहा भएछ मेरा आउने दिन गनी छौ बुवालाई थाहा भएछ
जो सब एउटा शृङ्गारिक गजल हामीले नरेश नेउपानेको यति बेला सुन्यौँ नरेशजी तपाईँ बढी कुन भावमा गजल लेख्नुहुन्छ कुन शैलीमा लेख्नुहुन्छ
वास्तवमा शृङ्गारिक गजल पनि म लेख्छु र अरू गजलकारहरूका सुन्न पनि मन पराउँछु तर म आफू खास पढी लेख्दिनँ
शृङ्गारिक
लेख्नुहुन्छ होइन म किन शृङ्गारिक लेख्दिनँ भने मेरो रुचिको विषय भनेको समाजका उत्पीडनहरू समाजका उत्पीडनहरू अभावमा पिल्सिएका मान्छेका जीवनहरू अनि विभिन्न अवसरहरूबाट वञ्चित भएका मान्छेहरू अवसर खोज्दै हिँडेका चिप्लेका घटनाहरूलाई मैले स्रोत बनाएर गजल लेख्ने हो वास्तवमा त्यसैले शृङ्गारी गजल लेख्दै लेख्दिनँ त म भन्दिनँ तर त्यति मात्रामा लेख्दिनँ
तर अरू मात्रामा अब जो समसामयिक गजल भन्दा शृङ्गारी कमै लेख्नुहुन्छ होइन तपाईँसँग अब धेरै कुराकानी गर्ने मन छ धेरै गजल पनि सुन्ने मन छ अब तपाईँ अछामको एउटा गजलकार भइसकेपछि धेरै मित्रहरूको जिज्ञासा हुन सक्छ अब अछामका गजलकारहरू अछामी गजल पनि लेख्छन् होइन त्यसो त तपाईँ त्यत्तिकै प्रखर हुनुहुन्छ अछामी गजल लेखनीमा हामी अछामी भाषाको गजल तपाईँको सुन्छौँ यति बेला कुन गजल वाचन गर्नुहुन्छ
म पुनः तपाईँलाई धन्यवाद दिन चाहन्छु किनभने देशभरिका विभिन्न एफएमहरूबाट प्रसारण हुने यो कार्यक्रममा अछामी भाषाका गजललाई पनि तपाईँले एउटा मौका दिनुभयो यसको लागि म पुनः आभार प्रकट गर्छु तपाईँप्रति अछामी भाषाको गजल यस्तो छ भोकी नाङ्गी जन रहै जे पायो खाइहेलै भोकी नाङ्गी जन रहै जे पायो खाइहेलै छोराछोरी भोका रन्ना कपडा लाइहेलै गाउँका हलिकी डाकी खेतका कान लाउनी गाउँका हलिकी डाकी खेतका कान लाउनी फुर्के बल्ल चढाइकन निकोरी साइहेलै भोकी नाङ्गी जन रहै जे पायो खाइहेलै लठ्युना झुडिया हुन्ना साठी टेके हुन्ना लठ्युना झुडिया हुन्ना साठी टेके हुन्ना आमा बाउजू तेराइ भर सब दुःख सहिहेलै पैसा हुना खर्च भन्ने पैसा हुना खर्च भन्ने छोरा पढाउने छु क्या कसो पढेका हुन्छन् बात खबर पाइहेलै छोराछोरी भुका रन्ना कपडा लाइहेलै लेखका वंशेडी गडा क्याहरू नसोच्नु लेखका वंशेडी गडा क्याहरू नसोच्नु अर्का वर्ष खेती लाउँला एक सरो बाहेलै जमाइका बाटाउँदै हेरी जमाइका बाटाउँदो हेरी क्या हुन् कुर्या हुन् सौरासी जमाइका बाटाउँदो हेरी कुर्या हुन् सौरासी आक्कल झुक्कल बाटो पढ्या त्यापन जाइहेलै भोकी नाङ्गी जन रहै जे पायो खाइहेलै फुर्किया बल्ल चढाइकन निकोरी साइहेलै छोराछोरी भोका रन्ना कपडा लाइ
निकै रमाइलो अब त्यसो त अब कतिपयले बुझ्नु भएको छ कि छैन विशेष रूपमा काठमाडौँमा अब बस्ने मित्रहरूले बुझ्नुहुन्न सायद होइन अब विभिन्न जिल्लाहरूबाट आउनुहुन्छ जे होस् तपाईँ मध्य र सुदूरपश्चिमका हुनुहुन्छ भने बुझ्नुहुन्छ यो भाषामा गजल अछामी भाषाको गजल हामीले नरेश नेउपानेको यति बेला सुन्यौँ मित्रहरू गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब यति बेला सुनिरहनु भएको छ हामी काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz बाँकीको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 MHz लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHzको रेडियो तरङ्गबाट त्यसै गरी मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरङ्गबाट सुनिरहनु भएको छ नेपाली गजलसँग सम्बन्धित कुराकानी गर्छौँ गजल सुन्छौँ गजलको चर्चा परिचर्चा गर्छौँ गजलको बहस पनि गर्छौँ यो कार्यक्रममा आज मैले त्यस्तो व्यक्तित्वलाई स्टुडियोमा बोलाएको छु नरेश नेउपानी जो विगत लामो समयदेखि नेपाली गजलमा क्रियाशील हुनुहुन्छ अछाममा जन्मिएर कर्मथलो काठमाडौँमा बनाउनु भएको छ पढाइको सिलसिलामा यता हुनुहुन्छ आफ्नो पेसा पनि छँदैछ त्यसै सिलसिलामा विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ विशेष रूपमा साहित्यिक सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ र उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ अब बाँकी कुराकानी गर्ने क्रममा मैले प्रसङ्ग जोड्नै पर्छ यो अछाम गजल मञ्चले गजल मौसम गर्दैछ असोज 25 र 26 गते र उहाँहरू अब एक किसिमको सल्लाहकारको रूपमा पनि बस्नुहुन्छ, जो उहाँहरूलाई मान्नुहुन्छ। अनि अहिले नयाँ नयाँ गजलकारहरूले, अहिले पछिल्लो समयका उदाउँदा गजलकारहरूले जे उहाँहरूलाई मान्नुहुन्छ, उहाँहरूका सल्लाह सुझावलाई बोक्नुहुन्छ। र यसरी सल्लाहकारको रूपमा बसिसकेपछि उहाँहरूको भूमिका कस्तो छ त, त्यो प्रसङ्ग मैले जोड्नुपर्छ। नजिजी, तपाईँहरूको भूमिका कस्तो छ त? एक किसिमको अब अछाम गजल मञ्च नाम चलेकै साहित्यिक संगठन हो र अहिले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। तपाईँहरू स्वयं अब अगाडिका दिनहरूमा पनि सल्लाहकारको रूपमा काम गरिरहनु भएको छ, तपाईँहरूको जिम्मेवारी के छ त, तपाईँहरूको भूमिका के छ त?
वास्तवमा अछाम गजल मञ्चको म सल्लाहकार होइन भन्ने कुरा म तपाईँलाई पहिले प्रश्न पार्न चाहन्छु। सल्लाहकार विधिवत रूपमा म होइन, तथापि अछाम गजल मञ्चका सम्पूर्ण पदाधिकारी साथीहरू, सदस्य साथीहरू, अछामका गजलका क्षेत्रमा कलम चलाइरहेका आदरणीय श्रेष्ठ साथीहरू जो हुनुहुन्छ, उहाँहरूले बेला बेलामा मसँग पनि सूचना लिनुहुन्छ, मलाई पनि सूचना दिनुहुन्छ, सरसल्लाह हाम्रो बीचमा हुन्छ, त्यो अर्थमा सल्लाहकार भन्नुभयो, ठिकै हो। र यो अहिले पछिल्लो समयमा जो अछाम गजल मञ्चले अछामको अछामी भूमिमा जुन गजल महोत्सव, राष्ट्रव्यापी गजल महोत्सव गर्दैछ, त्यो गजल महोत्सव वास्तवमा मैले अघि भने जस्तो अछाम जिल्ला गजलको एउटा पर्यायवाची नै भन्दा हुन्छ। अछाम जिल्ला गजलको एउटा पर्यायवाची नै भएकोले अछाम जिल्लामा, त्यस्तो जिल्लामा किन महोत्सव नगर्ने? अछाम जिल्लाका सयौं श्रष्टाहरूलाई राष्ट्रिय स्तरमा चिनाउनका निम्ति मात्रै होइन, राष्ट्रभरिका गजलकारहरूको एउटा जमघट अछाममा किन नगराउने त भनेर अछामको गजल मञ्चले फिलिङ्स गरेर अछाममा गजल महोत्सवको आयोजना गरिएको हो भन्ने मलाई लाग्छ। र त्यो महोत्सवका लागि सुनाखरी साहित्य संगम अछाम जो काठमाडौँमा इस्टाब्लिस भएको छ, यो सुनाखरीको तर्फबाट हामीले उहाँहरूलाई सहयोग गर्ने भनेको हाम्रो बीचमा के कुरा भएको छ भने, हामीले उहाँहरूलाई व्यवस्थापन गजल महोत्सवका लागि मञ्च व्यवस्थापन गर्नुपर्छ, अछाममा आउने गजलकारहरूका निम्ति बास व्यवस्थापन गर्नु पर्ला, देशभरिबाट गजलकारहरू आउनुहुन्छ, गजल महोत्सवमा राष्ट्रव्यापी गजल प्रतियोगिता पनि हुँदैछ, राष्ट्रव्यापी गजल प्रतियोगितामा सहभागी हुन आउने प्रतियोगीहरूका निम्ति विभिन्न जस्तो पुरस्कार लगायतका विभिन्न व्यवस्थाहरू गर्नु पर्ला, त्यसका लागि त्यो लगायत विभिन्न व्यवस्थापनका क्षेत्रमा सहयोग गर्नका निम्ति हामी उहाँहरूलाई केही आर्थिक सहयोग गर्ने। काठमाडौँमा सुनाखरी साहित्य संगमले आफ्नै क्रियाशीलतामा आफ्नै पैसा त हामीसँग छैन, तथापि अछामी व्यवसायीहरू, काठमाडौँमा रहेका अछामी व्यवसायीहरू, अछामका विभिन्न पार्टीमा संलग्न विभिन्न राजनीतिक दलका नेतृत्वहरूसँग आग्रह गरेर अछामको गजल महोत्सवलाई सहयोग गर्न सकिन्छ कि भन्ने दिशातिर हामीले सोचिरहेका छौँ। केही आर्थिक सहयोग गर्न पाए हुन्थ्यो भन्ने हामीले लागिरहेको छ।
जो सब व्यवस्थापन गरिरहनु भएको छ, तपाईँहरूका सल्लाह सुझाव पनि उहाँहरूले अगाडि बोक्नु भएको छ नि, तपाईँहरूका सल्लाह सुझावको मनन गर्नुहुन्छ। अब सुनाखरी साहित्यिक संगम तपाईँहरूको भर्खरै गठन भएको यो साहित्यिक संगठन हो र यसले जे व्यवस्थापन हेर्छ?
सबै व्यवस्थापन हामीले हेर्ने होइन, हाम्रो विभिन्न जस्तो नेपालभन्दा बाहिरका श्रष्टाहरू, नेपालभन्दा बाहिरका हाम्रा अग्रजहरूले पनि आर्थिक सहयोग गर्ने घोषणा नै गरिसक्नु भएको छ। जिल्लाका पनि कतिपय श्रष्टाहरूले घोषणा गर्नुहुन्छ, त्यो क्रम जारी नै छ। त्यस सिलसिलामा हाम्रो पनि सानो सहयोग रह्यो भने, उहाँहरूले गर्ने सहयोगमा हाम्रो पनि सहयोग मिसिदियो भने अछामको गजल महोत्सवलाई अझ झन भव्य बनाउन सकिन्छ कि, सभ्य बनाउन सकिन्छ कि भनेर हामीले सके जति सहयोग गर्ने हो। सबै व्यवस्थापन हामीले नै गर्ने, त्यो त हुँदै हुँदैन,
त्यो त अब गाह्रो पनि छ। तपाईँहरूको भर्खरै यो
चालु
गरिएको हो होइन, अब जो आफूले गर्ने सक्ने सहयोग गर्नुहुन्छ
हाम्रो तर्फबाट, हामीले सक्ने सहयोग हामी अछामको गजल महोत्सवका लागि गर्न तयार छौँ, त्यो गर्छौँ।
जस्तो अब त्यो विषयमा हामीले कुराकानी गऱ्यौँ, अछाम गजल मञ्चले गजल महोत्सव गरिरहेको छ, मैले अगाडिका श्रृङ्खलामा पनि भनिसकेको छु र त्यसको बारेमा मैले चर्चा परिचर्चा पनि गरिरहेको छु। तपाईँसँग पनि यो प्रसङ्ग जोडेँ, असोज 25 र 26 गते अछाममा हुँदैछ, फेरि पनि अवगत गराउन चाहन्छु। जस राष्ट्रव्यापी गजल प्रतियोगिता पनि हुँदैछ, गजल महोत्सव हुँदैछ र त्यसलाई सभ्य र भव्य तरिकाले हामीले अगाडि बढाउनुपर्छ र आम संसार माध्यमबाट गर्ने एक किसिमको सहयोग हामीले गरिरहेका छौँ जस्तो लाग्छ मलाई त। अब गजल अहिले बढी जसो गजल लेखनीमै क्रियाशील हुनुहुन्छ धेरै गजलकारहरू, तपाईं त विगत लामो समयदेखि गजल लेखनीमा क्रियाशील हुनुहुन्छ, यसरी केही जिन्दगीको यात्रा गजलमै बिताउनु भएको छ हाम्रो नरेशजीले। यो जिन्दगीको यात्रा गजलमै बिताउँदाखेरि गजल के हो जस्तो लाग्यो तपाईँलाई?
वास्तवमा साधना यस्तो चिज रहेछ जति गर्दा पनि अपुग्नै जस्तो देखिँदो रहेछ। मैले गजल लेख्न सुरुवात गरेको सायद नियम त थाहा भएन त्यति बेला, नियमका कुरा त थाहा भएनन्, तर म 7-8 कक्षा पढ्दादेखि नै मैले गजल सुनेको आधारमा लेख्न सुरु गरेँ। त्यसदेखि यता मैले गजल अनवरत रूपमा लेखिराखेकै छु मलाई के लाग्छ भने अब यो छोड्न सकिँदैन, अब गजल लेख्नलाई म अब गजल लेख्दिनँ भन्न सकिँदैन, किनभने यो एउटा नशाको रूपमा मैले लगेको छु।
जस यो पनि एउटा नशा नै हो, अब हामी नशाको रूपमा धेरै अर्थ लगाउँछौ।
म तपाईँलाई फ्याक्ट भन्छु, मेरो नशा अरू केही पनि छैन, यही हो
गजल नै नशा।
मेरो नशा नै अरू छैन, मेरो कुनै पनि जस्तो पान परा गुटका चुरुट सुर्ती रक्सी मान्छेहरूले आफ्नो नशा बनाएका हुन्छन्, भन्छन् मेरो नशा यही हो भन्छन्, तर मेरो नशा नै गजल हो, मेरो अरू नशा नै छैन, एकदम फ्याक्ट कुरा मैले तपाईँलाई भने।
त्यही नशा भएर त यति मिठा गजल
मैले जसरी तपाईँलाई अघि भने अछाम गजलको प्रायवाची हो जसरी भने, त्यसरी यो गजल पनि कतै मेरो प्रायवाची हो कि मलाई त्यस्तो लाग्छ।
अब हामी कार्यक्रमको एकदम उत्तरार्धमा पनि छौँ नरेशजी, तपाईँका दुईटा गजल हामीले सुन्नुपर्छ। कुन गजल पहिला, अछामी भाषाको सुन्छौँ या के गर्छौँ?
अछामी भाषाबाटै सुरु गर्छु।
हुन्छ, सुरु गर्नुहोस्।
बाली आउनिन डाक्यापट्टि माइतुडी मर्याकी छ, बाली आउनिन डाक्यापट्टि माइतुडी मर्याकी छ, घोगाका घेडा पाक्यापट्टि माइतुडी मर्याकी छ, मान्छे बैकिनी फटाफट खेत गोड्डिछन् आफ्ना, मान्छे बैकिनी फटाफट खेत गोड्डिछन् आफ्ना, मेरा त बिउ राखेपट्टि माइतुडी मर्याकी छ, बाली आउनिन डाक्यापट्टि माइतुडी मर्याकी छ। अघिल्ला महिनाको कुरो हो एकै गिलास पियाको, अघिल्ला महिनाको कुरो हो एकै गिलास पियाको, साथीसँग चाख्यापट्टि माइतुडी मर्याकी छ, घोगाका गेडा पाख्यापट्टि माइतुडी मर्याकी छ, क्याहरू भन्देऊ भाइ बिनाऊ म त बेडापार हुँदो भ्या, क्याहरू भन्देऊ भाइ बिनाऊ म त बेडापार हुँदो भ्या, माइली साली टाक्यापट्टि माइतुडी मर्याकी छ, घोगाका गेडा पाख्यापट्टि माइतुडी मर्याकी छ। हजुर,
त्यसो त अब यो अछामी भाषाका गजल सुन्न मलाई पनि त्यत्तिकै रमाइलो लाग्छ, अब म पनि त्यतै थिरोको परेर हुँ कि सायद होइन, अब सुन्न निकै रमाइलो लाग्छ, धेरै मित्रहरूलाई पनि रमाइलो लाग्छ होला उहाँका दुईवटा अछामी भाषाका गजल हामीले सुन्यौँ। अब अर्को गजल सुन्छौँ, अन्तिम गजल हामी नरेशजीको।
वन पाखा लाली गुराँस ढकमक्क फुले होलान्, वन पाखा लाली गुराँस ढकमक्क फुले होलान्, आगनीमा काँक्रो फर्सी एकै नासले झोले होलान्, हत्केलामा ठेला ल्याउने बाल्यकालका साथीहरू, हत्केलामा ठेला ल्याउने बाल्यकालका साथीहरू, हँसिआएर कोदालोले मलाई भने भुले होलान्, वन पाखा लाली गुराँस ढक्कबक्क फुले होलान्, छोरीमाथि एकहोरो बर्जिने त्यो समाज मेरो, छोरीमाथि एकहोरो बर्जिने त्यो समाज मेरो, बुढापाका दाजुभाइका आँखा बल्ल खुले होलान्, आगनीमा काँक्रो फर्सी एकै नास्ते झुले होलान्, छेत्री बाहुन दलितले जेलिएको समुदाय, छेत्री बाहुन दलितले जेलिएको समुदाय, एकअर्काको हात समाए विकासतिर डुले होलान्, वन पाखा लाली गुराँस ढकमक्क फुले होलान्, हँसिया र कोदालोले मलाई भने भुले होलान्।
निकै मिठो गजल सुन्यौँ नरेशजीको, हामी कार्यक्रमको एकदम उत्तरार्धमा छौँ। एउटा प्रसङ्ग मैले जोड्नै पर्छ नरेशजी, अब सङ्ग्रह विरक्तिको जिन्दगी निकाल्नु भयो होइन, 2068 सालमा आएको हो र धेरै पाठकहरूले पढ्नुभयो, अब के छ भावी योजना, के छ सङ्ग्रह हामीले पढ्न पाउँछौँ अर्को?
अब निकट भविष्यमै म यति नै समय त तोक्दिनँ, अछामी भाषाको एउटा गजल सङ्ग्रह निकाल्नुपर्छ भन्नेमा म पुगेको छु। सम्भवतः मेरो इच्छा चाहिँ यो दीपावलीभन्दा अगाडि नै, तिहारभन्दा अगाडि नै अछामी भाषाको गजल प्रकाशित गर्नुपर्छ भन्ने छ, त्यसको प्रकाशन हुनेछ, तिहारभन्दा अगाडि मेरो सोच छ, तर त्यसको लगत्तै भए पनि त्यो प्रकाशन हुन्छ। अर्को एउटा प्रगतिशील राजनीतिमा नवयुवाको सवाल भनेर एउटा लेख सङ्ग्रह मैले तयार पारिसकेको छु, त्यो लेख सङ्ग्रहको प्रकाशन हुन केही समय लाग्ला, त्यसपछि अब नेपाली भाषाका गजल त तपाईँको अब कति लेखिन्छ
छँदैछ त्यो
छँदैछ त्यो भविष्यमा कसरी अगाडि बढिन्छ
त्यो सब एउटा अछामी भाषाको गजल हामी अब आउने दिनमा पढ्न पाउँछौँ अनि निबन्ध
पक्कै पनि हजुर
पढ्न पाउँछौँ जस तपाईँको यो साहित्यिक लेखनी राम्रो तरिकाले अगाडि बढोस् सफलतापूर्वक अगाडि बढ्नुहोला शुभकामना हामी दिनैपर्छ अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोता र गजल बिम्बलाई के भन्नुहुन्छ
म सबैभन्दा पहिले मैले तपाईँलाई नै धन्यवाद दिन्छु तपाईँको रेडियोलाई नै धन्यवाद दिन्छु किनभने नेपाली गजल नेपाली भाषाका गजल त प्रायः जसो देशभरिका श्रष्टाहरूले सुन्नु पनि भएको छ तपाईँको रेडियोले मलाई जुन अछामी भाषाका गजल आज यहाँ एउटा वाचन गर्ने मौका दियो त्यसमा मलाई धेरै खुसी लागेको छ म श्रष्टाहरूलाई के भन्न चाहन्छु भने साहित्यको अध्ययन साहित्यको अध्ययन बिनाको श्रष्टा गुदी नभएको केरा जस्तै हुन्छ भन्ने कुरा श्रष्टाहरूले मनन गर्नुपर्छ त्यसैले साधना महत्वपूर्ण कुरा हो भनेर म श्रष्टाहरूलाई भन्न चाहन्छु र देशभरिका आदरणीय पाठक श्रोताहरूको बिचमा मलाई जुन तपाईँले यो उपस्थित गराएर मेरा भावनाहरू अभिव्यक्त गर्ने मेरा चाहिँ गजलहरूलाई तपाईँहरूको बिचमा राख्ने मौका जुन दिनुभयो यसको लागि तपाईँलाई म धन्यवाद दिन चाहन्छु श्रोताप्रति आभारी छु
हस् आफ्नो अमूल्य समय दिनुभयो नरेशजीलाई पनि धेरै धेरै धन्यवाद मित्रहरू आजको वर्षमा विनायक अछाम हाल काठमाडौँमा रहँदै आउनुभएका गजलकार नरेश नेउपानी हाम्रो अतिथि हुनुहुन्थ्यो विरक्तिको जिन्दगी 2068 सालमा उहाँको गजल संग्रह निस्किएको थियो गोदुली साहित्यिक प्रतिष्ठान नेपालका पूर्व महासचिव त्यसै गरी सुनाखरी साहित्यिक संगम अछामका अध्यक्ष पञ्चदेव साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष बागेश्वरी असल शासन क्लब काठमाडौँ शाखाका अध्यक्ष त्यसै गरी पब्लिक विथ साहित्यिक समाजका अध्यक्ष पनि हुनुहुन्थ्यो र अछाम गजल मञ्चले गजल महोत्सव गरिरहेको छ त्यसको विषयमा पनि हामीले केही कुराकानी उहाँसँग गऱ्यौं यो वर्षलाई तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया तपाईँले दिन सक्नुहुन्छ सल्लाह सुझाव प्रतिक्रियाको लागि काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz बाँकेको नेपालगंज स्थित रेडियो बागेश्वरी एफएम 94.6 MHz लम्की कैलालीमा हाम्रो मालिक एफएम 99 MHz टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz र मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरंगमा तपाईँले सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ र फेसबुकमा जीएजेएल बीआईएमबीए गजल बिम्ब सर्च गर्नुभएको खण्डमा गजल बिम्बको फेसबुक आइडी पनि भेट्न सक्नुहुन्छ र फेसबुक पेज पनि छ उक्त ठेगानामा गजल पोस्ट गरिदिनुहोला तपाईँका गजल हामीलाई प्राप्त भएपछि आगामी दिनमा क्रमबद्ध रूपमा वाचन गर्नेछौ यति जेल कार्यक्रम गजल बिम्बको यो वर्ष सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद र अन्त्यमा जाँदा जाँदै तपाईँका लागि ती नसालु नयनको मातै मिठो लाग्यो कोइली झैँ गोपिनीको बातै मिठो लाग्यो आदेश गुरुमाछनको आवाज अविरल ओझेलको शब्द शिव परियारको संगीतबद्ध यो सांगीतिक गजल राख्दै अर्को हप्ता गजल बिम्बको अर्को वर्षमा भेट्ने बाचाका साथ यो वर्षैबाट म कार्यक्रम प्रस्तुता रोहित सय अनुरागी बिदाउँछु हवस् त नमस्कार
नयन को मातै मिठो लाग्यो मिठो लाग्यो परा परा लगे परा। कसो गरी भुटी लगे पर पर भागे जसो गरी साया सरी पछ्याउने को साया सरी पछ्याउने को साथै मिठो लाग्यो मिठो लाग्यो कोइली झै बोल्दिने को बातै मिठो लाग्यो कोइली झै बोल्दिने को बातै